At Nutrafol, we don't just help your hair, we help your body grow it. Because it's never just about your hair. It can be your job, or your deodorant, or your lunch, or just normal life. That's why our whole body approach targets the key root causes of hair thinning. Discover your root causes and why we're the number one dermatologist recommended hair growth supplement brand at Nutrafol.com. That's Nutrafol.com. These statements have not been approved by the FDA. This product is not intended to diagnose, treat, cure, or prevent any disease paid for by Nutraceutical Wellness, Inc.
How do people feel about getting Big Fitness Energy at Planet Fitness for $15 a month? They feel as thrilled as a kid the first summer they're tall enough to ride the roller coaster. That's right. When you join Planet Fitness right now, you get access to tons of equipment and free fitness training in a clean and spacious club. Don't wait. Join the judgment-free zone today for that all-day energy. Download the free Planet Fitness app and join today for $15 a month.
Hurry. Deal ends September 12th. Join today for $15 a month.
See Home Club for details.
तपाईं SBS नेपालीको साथमा हुनुहुन्छ। अरु रोचक सामग्रीहरुका लागि sbs.com.au/nepali जानुहोस्।
र अब यो धन बजिसकेपछि पक्कै पनि आर्थिक विषय नै हो भनेर थाहा पाइहाल्नु भयो होला होइन। अब अगस्त महिनाको आर्थिक कुराकानी सुन्नतर्फ लाग्दाखेरि चाहिँ रिजर्भ ब्याङ्कले आफ्नो बैठकमा ब्याज दरलाई 4.35% नै यथावत राख्ने निर्णय गर्यो। यसका साथसाथै प्रोपर्टी मार्केटमा देखिएको ट्रेन्ड, क्रिप्टो, सुपर एनुएसन लगायत विविध आर्थिक विषयमा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग हामीले कुराकानी गरेका छौँ। अब सोही कुराकानी सुन्नतर्फ लागौं।
SBS नेपाली, SBS साउथ एसियनमा
हजुर। अब यस्तो छ, रिजर्भ ब्याङ्कको चाहिँ प्राय डिसिजन चाहिँ अब प्रेडिक्टेडै कस्तो काइन्डले हुन्छ होइन, किनभने रिजर्भ ब्याङ्कले गर्ने डाटाहरू अनुसार चाहिँ प्रायः मान्छेले बाहिर प्रेडिक्ट गरिहाल्छ कुन डाटाले कतिको म्यानिपुलेटिभ हुन्छ भनेर। अब स्पेसली उनीहरूले हेर्ने भनेको इन्फ्लेसन र अनइम्प्लोइमेन्ट रेट हो। अब त्यसमा चाहिँ खास अहिलेको हिसाबले चाहिँ गरिहाल्नु पर्ने हो, मैले त्यो दुइटा साइडबाट हेरौँ है। पहिला मान्छेलाई प्यानिक भएको, पीडा भएको र पोलिटिकल नारी अनुसार चढ्नु पर्ने जरुरी छ। देयर्स अ लट अफ स्ट्रगल गोइङ अन एट द मोमेन्ट होइन। तर रिजर्भ ब्याङ्कको गाइडलाइनमा चाहिँ, रिजर्भ ब्याङ्कको म्यान्डेट चाहिँ के छ, उनीहरूले त्यो पर्सपेक्टिभ भन्दा पनि एक्चुली डाटाको बेसिसमा मात्र डिसिजन गर्छ। उनीहरू पोलिटिकली मोटिभेटेड पनि होइन। रिजर्भ ब्याङ्क चाहिँ इन्डिपेन्डेन्ट बोर्ड हो होइन, उसले सोल्ली गर्ने भनेको उसको 32-33 नम्बर्सहरूको बेसिसमा गर्दाखेरि, त्यसले गर्दाखेरि इम्प्याक्ट कति पर्छ भन्ने हिसाबले मात्रै उनीहरूले एनालाइसिस गर्ने हो। इमोसनल र ह्युमन फ्याक्टर चाहिँ उनीहरूले अलिकति बाहिर निकाल्छ त्यसमा। अब अनइम्प्लोइमेन्ट डाटा पनि खासै स्टडी नै छ, त्यति वरिङ छैन। इन्फ्लेसन पनि सम ह्याव रिजर्भ ब्याङ्कको टार्गेट रेटभन्दा अलिकति बाहिर नै छ। त्यही भएर अहिले तुरन्तै उनीहरूले हतारमा डिसिजन लिएर इन्ट्रेस्ट रेट चाहिँ झार्नेमा चाहिँ योपालि रिजर्भ ब्याङ्क गएन। आई थिङ्क हाइन्ड साइडमा त्यो उनीहरूको डिसिजन पनि ठिकै पनि हो। किन भन्दाखेरि उनीहरूलाई के डर छ भन्दाखेरि, यदि इन्ट्रेस्ट रेट झारेको खण्डमा र मार्केटले फेरि बिहेभियर चेन्ज भयो भने त्यो फेरि ब्याक गर्न गाह्रो हुन्छ। तर रिजर्भ ब्याङ्कको अन्डरलाइङ मेसेजमा एउटा कुरा चाहिँ के देखिएको छ भन्दाखेरि, रिजर्भ हुन त अब फ्युचरमा के हुन्छ भनेर प्रेडिक्ट गर्न सकिँदैन सुनिताजी होइन। तर रिजर्भ ब्याङ्कले अन्डरलाइङ मेसेज चाहिँ के पठाएको छ भन्दाखेरि, अबको फ्युचरको रेट कट रेट अप हुने चान्सेस चाहिँ कम छ, परेको खण्डमा नोभेम्बरमा रेट छर्ने चान्सेस पनि छ। अब आई थिङ्क यसको लागि चाहिँ अलिकति फरक चाहिँ के पर्छ भने, यो सेप्टेम्बरमा चाहिँ युएसको फेड रिजर्भले पनि के डिसिजन लिन्छ भन्ने कुरामा आउँछ। मोस्ट लाइकली युएसमा चाहिँ उनीहरूको इन्फ्लेसन पनि चेकमा आएको र अनइम्प्लोइमेन्ट रेट पनि स्टडी भएको कारणले चाहिँ भेरी मच सर्टेन जस्तो चाहिँ अहिले फोरकास्ट के भइरहेछ भन्दाखेरि, युएसमा चाहिँ सेप्टेम्बरमा रेट कट हुन्छ होला भन्ने चान्सेस हेभी छ। त्यो भयो भने चाहिँ त्यसको फ्लो अन इफेक्टको कारणले नोभेम्बरमा पनि हाम्रो चान्सेस चाहिँ स्ट्रङ हुने छ।
त्यही गभर्नरले पनि अब त्यही नेक्स्ट टर्मसम्म चाहिँ घट्ने चान्स छैन भनेको, त्यसपछि चाहिँ सम्भावना छ भन्ने हिसाबले कुरा भयो।
हजुर, अब हजुर अझ दुई महिना छ, नेक्स्ट बोर्ड मिटिङ नोभेम्बरमा छ होइन। यदि आशा छ कि यदि नम्बरहरू इन्फेक्सन नम्बरहरू चेकमा आयो भने त्यो बेला पनि घट्ने चान्सेसै छैन चाहिँ भन्न मिल्दैन। देयर इज सम चान्सेस घट्ने चाहिँ छ, अब योभन्दा बढी नबट्ला भन्ने चाहिँ प्रिटी मच अब सर्टेन त नभनौँ, वी आर भेरी कन्फिडेन्ट त्यो रेन्जमा चाहिँ भन्न सकिन्छ।
इन्फ्लेसनको कुरा गरौँ न त, अब यसँग जोडिसकेपछि होइन, इन्फ्लेसनको एक्सपेक्टेसन अनुसार इन्फ्लेसन नघटेको कारणले गर्दाखेरि रिजर्भ ब्याङ्क अलिकति हुन्छ नि यो ब्याज दर घटाइहाल्न चाहिँ अहिले तयार नभएको हो।
हजुर, एउटा कुरा हजुर, त्यो इन्फ्लेसन नम्बर रिजर्भ ब्याङ्कको टार्गेट रेट चाहिँ 3.8 राखेको छ अहिले, त्यो पनि खास भनिदिनु अत्याधिकै हो। जेनरली रिजर्भ ब्याङ्कले खास चाहिँ 2.5% चाहिँ उनीहरूको राख्न खोज्ने चेक चाहिँ त्यो हो। तर अहिलेको हिसाबले त्यो रेट पुग्न चाहिँ धेरै नै गाह्रो छ. अब कस्तो छ भन्दाखेरि रिजर्भ अब नोइङली अननोइङली होइन अब उसको इन्ट्रेस्ट रेट झार्दाखेरि धेरै कुराको फरक पर्छ. फर्स्टली चाहिँ डलर फ्लक्चुएसनको कुरा आउँछ टेक्निकल साइडमा जाँदाखेरि होइन, त्यसपछि कन्ज्युमर सेन्टिमेन्ट र कन्ज्युमर स्पेन्डिङको कुरा आउँछ, त्यसपछि फन्डिङको कुरा आउँछ. जेनरल टेन्डेन्सी इकोनोमिक 101 के भन्छ भने इन्ट्रेस्ट रेट घटाउने बित्तिकै क्यास फ्लो चाहिँ मनी सप्लाई अलिकति बढ्छ, त्यसले गर्दा चाहिँ मान्छेको डिस्पोजल इन्कमदेखि अरू कुराहरू बढ्ने कारणले गर्दाखेरि खर्चको प्रवृत्ति बढ्ने बित्तिकै इन्फ्लेसन अलिकति हाई हुने चान्स स्ट्रङ हुन्छ. त्यही भएर रिजर्भ ब्याङ्कले चाहिँ यो कसियस एप्रोचमा चाहिँ इन्फ्लेसन नम्बरले चाहिँ ठुलो 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 भूमिका खेल्छ.
अब चाहिँ जाउँ प्रपर्टी मार्केटतिर होइन, कस्तो छ अब अहिले अहिले पछिल्लो समयमा ट्रेन्ड कस्तो देखिन्छ बजारमा?
अब हेर्नुहोस् अब अहिले चाहिँ हामीले अझ पनि धेरै बायर्सहरू अहिले पनि कन्फिडेन्स लेभल नभएको देख्छौँ. बायर्स मार्केटमा भए पनि त्यो डिसिजन नगरेर सिटिङ अन द फेन्स भनौँ न, लेट्स सी एन्ड व्हाट ह्यापन्ड भन्ने किसिमको एप्रोच देखिन्छ. अब यो सेप्टेम्बरको रेटले स्टेडी दिएर राखेपछि अलिकति चाहिँ कन्फिडेन्स बढ्यो होला, तर आई थिङ्क रियल मार्केटमा त्यो मान्छेको त्यो प्रपर्टीमा सेन्टिमेन्ट बढ्नको लागि चाहिँ आई थिङ्क एउटा रेट कट भयो भने चाहिँ प्रोबब्ली अलिक क्याटापल्ट हुन्छ जस्तो लाग्छ. अब अहिले चाहिँ सप्लाई चाहिँ अलिअलि राम्रो लेभलमै छ, पहिलाको जतिको लेभलमा त छैन, तर इन सेइङ द्याट जुन डिमान्ड जुन मान्छेको डिमान्ड छ किन्ने मान्छेहरूको भनौँ न डिसिजन मेकिङ चाहिँ त्यति धेरै छैन, त्यसले गर्दा चाहिँ अलिकति ल्याग भइरहेछ. त्यही भएर अब सिडनीको कन्टेक्स्टमा त हेर्नुहोस् प्रपर्टी प्राइसमा खासै त्यति हामीले राम्रै देखेको छौँ होइन, ग्रोथ पनि राम्रै छ, आई डोन्ट थिङ्क इट्स रङ. अहिले अलिकति इस्यु भनेको मेलबर्न हो, मेलबर्न चाहिँ अलिकति सरप्राइज प्याकेजेस छ. हेर्नुहोस् लास्ट 10 इयर्सको डाटा हेर्दा पनि मेलबर्नले खासै डेकेडमै केही राम्रो गरे जस्तो देखेन. आफ्टर कोभिड पछि गभर्मेन्टको पोलिसी, त्यसपछि उनीहरूको के भन्छ ल्यान्डलोर्डको मतलब प्रपर्टी इन्भेस्टरको टेनेन्सी लहरूले गर्दाखेरि अलिकति मेलबर्न चाहिँ इन्भेस्टरलाई अलिकति इन्भेस्टरहरू त्यति आकर्षित नभएको देखेको कारणले गर्दाखेरि चाहिँ मेलबर्नको प्रपर्टी चाहिँ फ्ल्याट लाइनै छ.
हामीले ब्रिस्बेनको कुरा नगरेको थुप्रो भयो जस्तो लाग्यो, ब्रिस्बेन कस्तो छ?
आई थिङ्क ब्रिस्बेन इज यसपालिको सरप्राइज प्याक, सरप्राइज त नभनौँ, ब्रिस्बेन हेज अ भेरी भेरी गुड रन है. ब्रिस्बेनमा त अहिले इन्फ्रास्ट्रक्चरको हिसाबले अब अहिले ओलम्पिक्सदेखि लिएर कमन गेम्सको लागि पनि गभर्मेन्टको स्पेन्डिङले गर्दा पनि अलिकति हाइलाइटमा आएको छ नेचुरली. त्यो बाहेक हजुरको ब्रिस्बेनमा चाहिँ नेचुरली नेट माइग्रेसनहरू मान्छेको मुभ इन गर्ने टुरिज्मको कारणले गर्दा पनि अहिले ब्रिस्बेन चाहिँ धेरै नै राम्रो छ. यसपालि आई थिङ्क ब्रिस्बेन हेज डन द फेनोमेनल ग्रोथ. अब यो ग्रोथ चाहिँ नेक्स्ट कपाल अफ इयर्सले चाहिँ ब्रिस्बेनले चाहिँ सायद कन्टिन्यू गर्छ होला. अझसम्मको डिमान्ड हेर्दा चाहिँ हामीलाई लाग्छ कि डिमान्ड यति छिटो ड्राई अप हुँदैन जस्तो लाग्छ.
अब अलिकति नेपाली समुदायमा चाहिँ अब त्यही तपाईँले डिमान्ड हुन त अलिकति कम भइरहेछ अहिले भनेर भन्नुभयो होइन, अब मान्छेहरूलाई अब धेरै प्रभाव त यही इन्ट्रेस्ट रेटको कारणले त परेको होला त्यो कन्फिडेन्स नआउनको लागि होइन, त्यो अलिकति बजारमा आइहाल्नलाई. तर अब अलिकति ट्रेन्ड हेर्दाखेरि कम्युनिटीमा क्या नेपाली कम्युनिटीमा चाहिँ अब डाउन साइजिङ गर्ने आफ्नो प्रपर्टीलाई त्यो ट्रेन्ड चाहिँ कतिको देखिन्छ, कस्तो पाइन्छ?
अब हेर्नुहोस् म डाउन साइजिङ वर्ड चाहिँ म लाइटली युज गर्छु होइन, किन मलाई डाउन साइजिङ भन्दा राइट साइजिङमा फोकस लाग्छ होइन. डाउन साइजिङ भनेर नट नेसेसरी घर सानो पार्नलाई मात्रै डाउन साइजिङ भन्दैन, राइट साइजिङ भनेर चाहिँ के भन्दाखेरि आफ्नो निड रिक्वायरमेन्ट अनुसार तपाईँले घर किन्ने होइन. अब तपाईँको अब जस्तै फर इक्जाम्पल भनौँ न, हाम्रो अब कति अब हाम्रो नेपाली कम्युनिटीमा अलिक जस्तै 60-65 भइसक्नु भयो होला, जो बच्चाहरू घरबाट मुभ आउट भइसकेको हुन्छ, दुइटा मात्रै घरमा बस्छ भने मेबी राइट साइजिङ भनेको 3 बेडरुमको सिङ्गल स्टोरी घरमा मुभ गर्ने, आफ्नो निडलाई फोकस गर्ने होला, त्यसलाई डाउन साइजिङ भन्दा राइट साइजिङमा फोकस गरौँ होइन. त्यस्तै गरी सिमिलरली बच्चा भएको मान्छेहरूलाई अलिकति 4 घर चाहियो होला फ्यामिलीलाई होइन, टु स्टोरी घर होला भनेपछि उहाँहरू युनिटबाट यता सर्ने होला. हो त्यो क्रम चाहिँ हामीले धेरै नै देख्छौँ. हामी अझ यो नेपाली कम्युनिटीको इन कन्टेक्स्टमा चाहिँ हामीले घर त्यति छिटो चेन्ज गरेको देख्दैनौँ. अस्ट्रेलियामा चाहिँ जेनरली 4-5 इयर्ससम्म मान्छेको मुभमेन्ट हुन्छ, जेनरली एउटा घरमा 4-5 वर्ष. गाडी जस्तै आई थिङ्क घरहरू पनि टाइम टाइम अनुसार राइट साइजिङ आफ्नो रिक्वायरमेन्ट अनुसार तपाईँले चेन्ज गर्नु चाहिँ जरुरी छ जस्तो लाग्छ. फर इक्जाम्पल सिङ्गल एउटा कपालले 4 बेडरुम घरमा बसेर होइन 3 बेडरुममा चाहिँ तपाईँको एम्प्टी राख्दा पनि कहिलेकाहीँ प्रोबेब्ली फाइनेन्सियल्ली साउन्ड डिसिजन नहुन पनि सक्छ. हुन त अब सबै मान्छेको रिक्वायरमेन्ट फरक छ, मैले ब्ल्याङ्केट रुट गर्न खोजेको होइन होइन, एभ्रीबडी ह्याभ देयर ओन पर्सनल र फाइनेन्सियल डिसिजन टु मेक. हो त्यस्तो कुराहरूलाई चाहिँ हामीले फोकस गरेर के चाहिँ किन्दाखेरि हाम्रो सुट र रिक्वायरमेन्ट हुन्छ. धेरै मान्छे रेन्ट इन्भेस्टिङ जो कि आफूले पनि रेन्ट गर्नुहुन्छ आफूले चाहिएको ठाउँमा, र सिमिलरली आफूले किनेको प्रपर्टीलाई पनि अर्को ठाउँमा रेन्ट गरेर यताको रेन्टले चाहिँ उता इन्कमिङ रेन्टमा सब्सिडाइज गरे हुन्छ. द्याट्स अल्सो अदर अप्सन. भनेपछि देयर आर लट अफ अप्सन्स नेपालीहरूले पनि गर्नु भएको छ. तर यस्तो कुराहरूमा चाहिँ हामी सिक्ने चाहिँ हाम्रो रुम चाहिँ धेरै छ.
हजुर, अब अलिकति विषयान्तर हुन्छ नि, अब यो अहिलेको ट्रेन्ड भन्दाखेरि पनि अलिकति एनालाइटिकल पोइन्ट अफ भ्यूले हेर्दाखेरि अलिकति मलाई क्रिप्टो करेन्सीको बारेमा कुरा गर्न मन लाग्यो. डिजिटल यो करेन्सी जुन रहेको छ, यो मेन स्ट्रिम हुन्छ नि एउटा ट्रान्ज्याक्सनको माध्यम बन्ने सम्भावना कतिको देख्नुहुन्छ तपाईँले?
अब क्रिप्टो करेन्सी भनेको एट द एन्ड अफ द डे क्रिप्टो भन्दा पनि यसलाई ब्लकचेनको हिसाबले हेरौँ होइन. ब्लकचेन इज एडभान्सिङ टेक्नोलोजी हो होइन. धेरै इन्डस्ट्रीहरूले ब्लकचेन टेक्नोलोजी युज भइसक्यो होइन. अब क्रिप्टो करेन्सी एज सच अहिले जुन चलेको करेन्सी हो त्यसलाई चाहिँ एभ्रिडे पर्पजलाई युज गर्छ गर्दैन, या भोलि ब्याङ्कहरू नै आफ्नै किसिमको करेन्सीको मिडियम निकाल्छ कि भन्ने कुरा चाहिँ सब्जेक्टिभ छ होइन. अब अहिलेको हिसाबले क्रिप्टो चाहिँ सोलिली हामीले ट्रान्ज्याक्सन बेसभन्दा पनि इन्भेस्टमेन्ट बेसले बढीले गरे देखिन्छ, किनभने पैसा कमाउने नै मिडियम भएको छ मोर देन अ ट्रान्ज्याक्सन होइन. अब अभियसली त्यसमा चाहिँ यसै नभन्दा पनि अब हरेक कुरामा हेर्नुहोस् हायर द रिटर्न हायर द रिस्क भन्ने छ होइन. त्यही भएर कसैले त्यो सोच्नु भएको छ भने चाहिँ एक्चुली राम्रोसँग त्यसलाई रिसर्चै गर्नु होला होइन. एडभाइस लिनु पर्ला. अब मैले अहिले भने जस्तो क्रिप्टो करेन्सी भन्दा नि ब्लकचेन टेक्नोलोजी डेफिनेटली चाहिँ फ्युचर चाहिँ हो अहिले मुभिङ फरवर्ड.
अब अर्को चाहिँ सुपर एनुएसन होइन, यसको बारेमा चाहिँ अब मान्छेहरूले अब सजिलो त अर्थमा बुझ्नु पर्दाखेरि अब नेपालमा सञ्चय कोष भनिन्छ होइन, जुन चाहिँ अब हुन्छ नि सेवानिवृत्त भएपछि अब रिटायर भएपछि चाहिँ त्यो त्यसलाई आफ्नो खर्चको लागि प्रयोग गर्न सकिन्छ, तर त्यो बिचमा निकाल्न ओर्न पनि पाइन्छ ब्याज तिरेर होइन. के त्यो सञ्चय कोषसँग मिल्दो जुल्दो हो यो?
आई थिंक कन्सेप्ट चाहिँ सिमिलर हो होइन. कन्सेप्ट हजुरको धेरै सिमिलर हो. यो चाहिँ ब्याक इन 90s पछि चाहिँ गभर्मेन्टले चाहिँ सिम्पली के को लागि बनाएको भन्दाखेरि इम्प्लोयरले कन्ट्रिब्युसन गर्ने भनेको तपाईँले जुन ठाउँमा काम गर्नुहुन्छ यो चाहिँ तपाईँको आफ्नो पैसाबाट जाने भन्दा पनि इम्प्लोयरले तपाईँलाई कन्ट्रिब्युट गर्नुपर्छ हरेक आफ्नो स्यालेरीको 10.2% 9.5% अहिलेको रेट हुन्छ होइन. त्यो चाहिँ ओभर टाइम हजुरको स्लाइटली बढ्दै जान्छ. यसको सोल्ली सोल रिजन चाहिँ के हो भन्दाखेरि गभर्मेन्टले पेन्सनको बर्डन नपरोस् भनेर यो स्किम निकाल्दाखेरि चाहिँ काम गर्ने मान्छेहरूको त्यो हरेक वर्ष कमाएको त्यो एक्स्ट्रा 10% भनौँ, एभरेज मैले राउन्ड अफ गर्दाखेरि 10% भनौँ होइन, 10% पैसा चाहिँ तपाईँको सुपरमा गयो भने भोलि रिटायर हुन्जेलसम्म त्यहाँको फन्डले चाहिँ तपाईँको रिटायरमेन्टको नेक्स्ट 30-35 इयर्स चाहिँ सस्टेन होस् भन्ने इन्टेन्सनले बनाएको. सिम्पल टर्ममा तपाईँको सञ्चय कोष जस्तै हो. अब नेपालको कन्टेक्स्टमा चाहिँ मलाई थाहा छैन कि सञ्चय कोष चाहिँ गभर्मेन्ट फन्डेड हो कि तपाईँको स्यालेरीबाट काट्ने कुरा चाहिँ मलाई त्यति थाहा भएन. अब यहाँ चाहिँ एउटा दुईवटा लिएन चाहिँ के पनि छ भन्दाखेरि अब तर पर्सनली मेक स्योर तपाईँको फाइनेन्सियल पोइन्ट अफ भ्यू पनि तपाईँ ओके हुनुहोस् होइन. तपाईँले आफूले पनि एक्स्ट्रा कन्ट्रिब्युट गर्न सक्ने र त्यसमा ट्याक्सेबल बेनिफिटको पनि स्किम दिएको छ गभर्मेन्टले होइन. त्यो बाहेक ट्रान्जेक्सन रिटायरमेन्ट भनेको धेरैहरू एक्स्ट्रा पैसाहरू हाल्न ओर्न मिल्नेछ. सुपर किन रुकुलेटिभ हुन्छ भन्दाखेरि लङ टर्म इन्भेस्टमेन्ट भएर एभ्री सिङ्गल सेन्ट तपाईँले हाल्नुभयो भने 20-30 इयर्ससम्म त्यसको रिटर्न चाहिँ रुकुलेटिभ हुन जान्छ होइन. अनि त्यहाँभित्र फेभरेबल ट्याक्स स्ट्राटेजी भने 15% मात्रै ट्याक्स प्लस कन्ट्रिब्युसनमा पनि तपाईँलाई कन्ट्रिब्युसन पनि कम लाग्ने भएको भएर चाहिँ इट्स प्रोब्ली मेक सेन्स त्यसलाई चाहिँ एउटा इन्भेस्टमेन्ट भेहिकल जस्तो बनाउनु चाहिँ इट मेक सेन्स.
अनि अब त्यही तर अब जतिखेर मन लाग्यो त्यतिखेर निकाल्न चाहिँ पाइँदैन होइन त्यसको चाहिँ
हजुर. एउटा सुपरको हजुर सुपरको एउटा चाहिँ के रुल छ भने चाहिँ ओन्ली रिटायरमेन्ट बेसिस भएर चाहिँ रिटायरमेन्ट एजमा निकाल्दाखेरि चाहिँ तपाईँलाई ट्याक्स फ्री हुन्छ होइन. तपाईँले त्योभन्दा अगाडि गर्दाखेरि चाहिँ त्यसको स्ट्रिक्ट रेस्ट्रिक्सनहरू कुन बेला निकाल्न मिल्ने के निकाल्न मिल्ने र ट्याक्स इम्प्लिकेसन चाहिँ त्यसमा आउँछ. त्यही भएर यसमा चाहिँ यो गर्नुभन्दा पहिला चाहिँ या आफूले कन्ट्रिब्युट गरेर पनि भोलि तपाईँलाई पैसा निकाल्नु छ या केही छ भने चाहिँ तपाईँले आफ्नो एक्चुअली फाइनेन्सियल एडभाइजर या ट्याक्स अकाउन्टेन्ट राम्रोसँग यसको बारेमा चाहिँ बुझ्नुपर्छ.
अब विश्वास चाहिँ सुपर एनुएसनको कुरा गर्दाखेरि के अब जस्तै डिफ्रेन्ट डिफ्रेन्ट इम्प्लोयरकोमा काम गरेको छ भनेदेखि अब उनीहरूद्वारा नोमिनेटेड सुपर फन्डमा पैसा लन्त भन्ने हिसाबले यत्तिकै भरेर राख्ने त्यो 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 कारणले गर्दाखेरि पछि हुन्छ नि जुन सुपर फन्डमा डिफ्रेन्ट डिफ्रेन्ट सुपर फन्ड अकाउन्टमा चाहिँ पैसा जम्मा हुँदाखेरि त्यसको इम्प्लिकेसन चाहिँ के हुन्छ कि त्यो त्यसमा ध्यान दिनु अथवा एउटै अकाउन्टमा त्यो सबै सुपरलाई जम्मा गर्नु चाहिँ कतिको इम्पोर्टेन्ट छ?
आई थिङ्क यो भेरी गुड कुरा गर्नुभयो होइन. त्यसमा दुईवटा फन्डामेन्टल छ. फर्स्टमा चाहिँ तपाईँको कम्पलसरी सुपर एनुएसन भन्ने हुँदैन. तपाईँले कसै पनि काम गर्नुभयो भने तपाईँले चुज गरेको सेल्फ म्यानेज तपाईँले चुज गरेको फन्डमा उनीहरूले पैसा हाल्न सक्छ. भनेपछि हरेक इम्प्लोयरको तपाईँ जाँदाखेरि तपाईँले कम्प्लिटली नयाँ सुपर खोल्नु पर्दैन. जुन सुपर छ त्यसको मेम्बरसिप नम्बर सुपरको डिटेल्स भनेको हाम्रो उनीहरूको युनिक नम्बर हुन्छ त्यो दियो भने अटोमेटिकली कन्ट्रिब्युट हुन्छ है. फर्स्ट थिङ. सेकेन्ड थिङ चाहिँ तपाईँले भन्नुभएको कुरा एकदम राइट हो. कस्तो हुन्छ भन्दाखेरि इन जेनरल तपाईँको जतिवटा फन्ड भयो होइन, फर इक्जाम्पल चारवटा पाँचवटा छवटा फन्ड तपाईँले जति ठाउँमा खोल्दै जानुभयो, जेनरल टेन्डेन्सी चाहिँ के हुन्छ भने सबैमा फिज एन्ड चार्जेसहरू हुन्छ होइन, त्यसले गर्दाखेरि हजुरले मेबी युआर पेइङ मल्टिपल फिज, त्यसले गर्दाखेरि हजुरको सुपरको ब्यालेन्स एकदम लो छ भने प्रब्ली इट्स नट गन मेक डिफरेन्स, किनभने त्यहाँको आएको इन्भेस्टमेन्टभन्दा यदि हजुरको सुपरको फिज बढी भयो भने इट्स प्रब्ली गन नट मेक सेन्स, अनि हुनसक्छ एउटा पोइन्टमा गएर हजुरको सुपरमा नथिङ लेफ्ट ओभर पनि होला. त्यही भएर सुपरहरूमा चाहिँ के गर्न मिल्छ भने हजुरलाई सुपर चाहिँ रोल ओभर भनेको मतलब हजुरको दुई तिनवटा सुपर छ भने यु क्यान ब्रिङ इट अल टुगेदर. अनि कहिलेकाहीँ सुपरमा चाहिँ धेरै सुपरहरूमा चाहिँ तपाईँको प्राय बाई डिफल्ट इन्सुरेन्स पनि हुनसक्छ. त्यही भएर तपाईँले कहिलेकाहीँ त्यो इन्सुरेन्स पनि मल्टिपल तिरेर आउनसक्छ होइन. त्यही भएर आई थिङ्क इट्स भेरी इम्पोर्टेन्ट हजुरको यदि मल्टिपल सुपर छ भने एडभाइस लिएर प्रोब्ली ह्याभिङ अल इन्टु वान चाहिँ बेस्ट स्ट्राटेजी हुनसक्छ.
र सुनिहाल्नुभयो आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग विविध आर्थिक विषयमा गरिएको कुराकानी. यो कुराकानीलाई तपाईँले हाम्रो वेबसाइट sbs.com.au/nepalima गएर त्यसै गरेर आफ्नो मोबाइलमा एसबिएस अडियो एप डाउनलोड गरेर सुन्न सक्नुहुन्छ भने युट्युबमा @sbs South Asianमा पनि यो सामग्री पडकास्टका रूपमा उपलब्ध रहेको छ. एसबिएस साउथ एसियन च्यानललाई सब्सक्राइब गरेर हामीलाई साथ दिनुहोला. तर यसै बीचमा यो पनि भन्न चाहन्छौँ कि आर्थिक सल्लाहकार विश्वास भट्टराईले श्रृङ्खलामा व्यक्त गरेका जति पनि आर्थिक विषयका जानकारीहरू रहेका छन् ती सामान्य प्रकारका रहेका छन्. तपाईँको आफ्नो अवस्था सुहाउँदो सल्लाहको लागि चाहिँ आफ्नै आर्थिक सल्लाहकारसँग कुराकानी गर्नुहोला.
लाइक, शेयर र कमेन्ट गर्नुहोस्. एसबीएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्.
SBS is Australia's most trusted multilingual broadcaster. Our listeners are loyal, highly engaged, and have supported countless local businesses. We offer advertising packages for businesses of all sizes. Our experienced sales team will guide you through the process of owning a great campaign. Bring your own ad or have our production team make you something in one of our 68 languages. Start the conversation with your new audience today. Email sales@sbs.com.au.